बातें कर रहे हो या तो नकल के ऊपर हम चल रहे हैं। जिसका मतलब यह है कि अगर अकल के ऊपर चलोगे तब तुम्हें कहीं पर पशेमानी होगी, और अगर नकल ही नकल पे चलोगे तब तुम्हें खराबियां पेश आएंगी। तो जिसका मतलब ये बता दिया कि अकल और नकल दोनों की जरूरत पड़ती है, लेकिन हर चीज को अपने मकाम पर इस्तेमाल किया जाए। याद रखिए, ये मसला अगर अकल का है तो अकल से इसको तय करो, और अगर ये नकल की बुनियाद पर है तो उस पर इसे तय करो। चुनाचे फरमा दिया सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के लिए अल्लाह ने इनकी जो फिक्र है और इनका अमल है, अल्लाह ने उसमें कोई किसी किस्म की कोई खामी और नक्स नहीं है, ये हर एतबार से सही और दुरुस्त है। जिसका मतलब ये कि अगर तुम जिंदगी में रहबरी चाहते हो, रहनुमाई, तो तुम दामन थाम लो अल्लाह की वही का और सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम। इससे ज्यादा तुम्हें हिदायत का सामान नहीं मिल सकेगा। क्यों? ये बात मैं इसलिए अर्ज कर रहा हूं, हमारे शेख हजरत मौलाना मसीहुल्लाह खान साहब रहमतुल्लाह अलैह, मेरा ताल्लुक हजरत से था और मैं जलालाबाद थाना भवन भी दो चार मरतबा गया। हजरत के बाद फिर मेरा ताल्लुक है हजरत मौलाना हकीम अख्तर साहब दामत बरकातहू। तो हजरत फरमाने लगे मजलिस में, फरमाया कि एक वो जो है खिंजीर, वहां पे तो फिरते हैं हिंदुस्तान में, कहने लगे कि एक खिंजीर जो था अपने दांतों को खूब रगड़ रहा था, और उसकी गोया यूं समझिए कि जैसे अपने दांतों की नोक बना रहा हो, जैसे छुरी तेज करना कहते। तो किसी ने देख के ये कह दिया कि मियां कोई शिकार नजर आ गया तुम्हें जो दांत तेज कर रहा। तो उस खिंजीर ने ये जवाब दिया कि वो बड़ा अहमक आदमी है जो शिकार देख के फिर दांत तेज करे, मियां दांत तेज रखो, शिकार आएगा तो फौरन अपना काम शुरू करे। जिसका मतलब ये है कि मुसलमान को तैयारी रखनी चाहिए, जहन में उसके रहना चाहिए कि हम किस वक्त हमारे सामने कौन सा फितना खड़ा हो जाए। क्यों? अल्लामा इकबाल ने कहा, फरमाया कि तहजीब ने फिर अपने दरिंदों को उभारा। फरमाया कि ये रूह बदन का एक मारका है जो पेश आ रहा है, इसलिए कि तहजीब जो है वो असल में अपने नए नए रंग सामने ला रही है। इसीलिए फरमाया सिपाह ताज़ा बरंगे जमज विलायत इश्क के दर हरम खतरे अद बगावत खिरत। फरमाया के आशिकों की फौज तैयार करने की जरूरत है, इसलिए कि मैं देख रहा हूं कि हरम में, अगर हरम में कोई खतरा है, अगर इस्लाम को कोई खतरा है, तो वह अकल से खतरा है। आशिकों की फौज इसलिए तैयार करने की जरूरत है। एक तबका ऐसा मिलेगा कि जिसने ये कह दिया कि साहब ये कुरान ये हदीस, फरमाया उसने उनका कहना ये है कि बस कुरान और हदीस जो है इनमें फर्क है, कुरान अल्लाह का कलाम है, और ये कि साहब हदीस जो है ये तो प्राइवेट जिंदगी है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की। मतलब ये है कि इसको मानने की जरूरत। आप ईमानदारी से बताइए कि कुरान को माने हदीस को ना माने तो आपको कैसे पता चलेगा कि दीन नाम किसका है? इसलिए कि कुरान के साथ अगर हदीस को शामिल ना किया जाए और हदीस पर ईमान ना हो, आप कभी सही रास्ते पर नहीं पहुंच सकते। कुरान करीम के अंदर है अकीमिस्सलात, नमाज कायम करो। क्या आप समझते हैं कि कुरान की इस आयत को पढ़ के कोई नमाज पढ़ सकता था? इस कुरान की इन आयतों को जो नमाज से मुताल्लिक हैं, पढ़ के कोई नमाज नहीं पढ़ सकता था जब तक के सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम को न देख ले। اس لیے کہ قرآن نے تو کہا کہ نماز پڑھو, لیکن کیسے پڑھو؟ فرمایا جیسے حضور اکرم صلی اللہ علیہ وسلم. تو اس کا مطلب یہ ہے کہ حدیث کو یہ کہہ کے چھوڑ دینا کہ یہ آپ کی اپنی ایک پرسنل لائف تھی اور گویا آپ کی اپنی ایک زندگی تھی. فرمایا اس قسم کے فتنے ہمارے سامنے آتے ہیں اور انہی فتنوں سے ہمیں اور آپ کو بچنا چاہیے. یاد رکھیے یہ بڑے بڑے اعتراضات, قرآن کریم اللہ کا کلام ہے اور یہ پھولوں کی سیج پہ نہیں آیا, یہ بڑی بڑی کٹھن منزلوں سے گزر کے آیا. یہ قرآن کریم جو ہے یہ ایسے ایسے حالات میں آیا ہے کہ بہرحال بڑی بڑی اس کے ساتھ دشمنیاں, نفرتیں اور اس کی مخالفتیں ہوں. ان مخالفتوں سے اللہ نے اس کو یہاں تک پہنچایا اور قرآن کریم کی حفاظت کا وعدہ ہے. آپ دیکھیے قرآن کریم پر اعتراض, اعتراض کرنے والے کرتے ہیں اور کبھی کبھی ایسا اعتراض کرتے ہیں کہ شاید کسی میں ہمت نہیں ہوتی کہ اس کا کوئی جواب دے سکے. ایک یورپ کا مستشرق عیسائی اور عربی بھی جانتا تھا, اس نے بادشاہ سے یہ کہا کہ جناب یہ جو قرآن ہے اللہ کا کلام جس کو مسلمان کہتے ہیں, میں نے تو اس کو دیکھا, اس کی ایک آیت ایسی ہے کہ میں اس سے بھی بہتر آیت بنا سکتا ہوں. اس بادشاہ سے کہا, اس نے یہ کہا کہ ایک آیت قرآن کی میں نے دیکھی ہے, یہ اللہ کا کلام اس کو کہا جاتا ہے, کیا اللہ کا کلام ایسا ہی ہے جیسے میں نے دیکھا؟ میں تو اس سے بھی بہتر آیت بنا لوں, عبارت بنا لوں. تو بادشاہ نے کہا کہ وہ کون سی؟ تو اس نے وہ آیت پڑھی 23 میں سپارے کی, کہتا ہے کہ اتدعون بعلا وتذرون احسن الخالقین. ترجمہ اس کا یہ ہے کہ کیا چھوڑتے ہو تم بتوں کو, اور کیا تم بلاتے ہو اور پکارتے ہو بتوں کو اور چھوڑتے ہو احسن الخالقین. کہنے لگا کہ یہ آیت ایسی ہے کہ میں اس میں ایک لفظ ایسا لایا ہوں کہ جو ضرورت نہیں تھی دوسرے لفظ کی. اس نے کہا کہ تدعونا دعوی کے معنی ہے بلانا, جس سے دعوت بھی آپ نے دیکھا ہے کہ دعوت کے معنی بلانے اور پکارنے کے ہیں. اس نے کہا کہ دعوی کے معنی ہے دعا یدعو, یہ ہے معنی بلانے کے. اور اس نے کہا کہ ایک معنی انہی حروف کو اگر آگے پیچھے کر دو تو ودع یدعو کے معنی چھوڑ دیں گے. تو اس نے یہ کہا کہ دیکھیے تذرونا کی ضرورت نہیں تھی, یہ تو اللہ کا کلام ہے, اور میں کہتا ہوں کہ یہ زیادہ حسین عبارت ہے کہ اسی لفظ کو آگے پیچھے کر دو تو کیا بنے گی. اس نے کہا کہ اتدعون بعلا وتدعون احسن الخالقین, دعا یدعو کے معنی بلانا اور ودع یدعو کے معنی چھوڑنا, جیسے ہم اور آپ کہتے ہیں الوداعیہ. تو اس نے کہا کہ دیکھیے یہ کیسا اللہ کا کلام ہے, میں نے اس سے بہتر بنا دیا. مسلمان حیران کہ اب کون اس کا جواب. حضرت امام فخر الدین رازی کا زمانہ ہے, وہ آئے مجمع میں اور انہوں نے آ کر یہ کہا کہ میں اس کا جواب دینا چاہتا ہوں, اور اللہ نے ہر طور میں یہ انتظام فرمایا ہے. یہ دین کبھی لاوارث نہیں رہا, اللہ نے آج بھی ایسے اللہ کے بندے رکھے ہیں کہ جو بہرحال اس دین کی لاج رکھنے والے. امام فخر الدین رازی نے یہ فرمایا کہ پہلے تو تم یہ بتاؤ کہ الفاظ کا حسن ضروری ہے یا معنی کا حسن ضروری ہے. یہ طے شدہ بات ہے کہ بھائی معنی میں حسن ہونے چاہیے, الفاظ کا حسن کی ضرورت نہیں ہے. الفاظ حسین ہوں تو اس کا مطلب یہ کہ اس نے کہا کہ معنی حسین ہونے چاہیے. اگر الفاظ اور معنی کی اس چیز کو ہم نہ سمجھ سکیں اور معنی اچھے نہ ہوں الفاظ اچھے ہوں تو دنیا میں شاید اس کی اجازت یہ فصاحت اور بلاغت کے خلاف ہے. کیوں؟ اس لیے کہ اگر الفاظ تو اچھے ہوں معنی برے ہوں تو آپ خود ابھی سن لیجئے, آپ کو اندازہ ہو جائے گا کہ یہ تو بہت بڑی خرابی پیدا ہو جائے گی. کیا فرمایا کہ معلوم نہیں کیا ہے خوش آمد کی حقیقت, معلوم نہیں کیا ہے خوش آمد کی حقیقت, کہہ دے اگر الو کو کوئی رات کا شہباز. الو آپ جانتے ایک پرندہ ہے, بہرحال اس کا ذکر آتا ہے لیکن وہ کوئی اچھا پرندہ نہیں سمجھے جاتے. اس کا ترجمہ کسی نے کیا ہے, اس نے کہا کہ رات کا شہباز, اس کا مفہوم ہے الو. اب اگر آپ کسی سے کہتے ہیں آپ رات کے شہباز ہیں, اگر اسے نہیں معلوم تو بڑا خوش ہوگا کہ بھائی واہ آپ نے بڑا اچھا لقب دیا, لیکن اگر اسے کوئی یہ بتا دے کہ رات کے شہباز کے معنی ہے الو تو کہے گا آپ نے تو مجھے گالی دی. یہ اس لیے پسند نہیں آئے گا کہ تم نے ایک لفظ ہے, کبھی کبھی کہنے والے کہہ دیا کرتے ہیں اہل علم, کہتے ہیں میاں تم تو بے دال کے بودم ہو. بے دال کا بودم فارسی کا لفظ ہے.